अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ अतिथि देवो भवमा, म राजेन्द्र पौडेलको। यति बेला तपाईँ सुनिचितिन्छ विजय एफएम 101.6 सुनिराख्नु भएको छ। कार्यक्रम अतिथि देवो भवमा हामी एकजना अतिथिसँग अन्तरङ्ग कुराकानी गर्ने गर्छौँ। आजको कार्यक्रममा अतिथि हुनुहुन्छ गैंडाकोट फन पार्कका प्रोप्राइटर लक्ष्मी प्रसाद सापकोटा। सुरुवातमा म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। लक्ष्मीजी, स्वागत छ तपाईँलाई कार्यक्रम अतिथि देवो भवमा।
धन्यवाद राजेन्द्रजी।
आराम हुनुहुन्छ?
एकदम।
दिनहरू कसरी बितेका छन्?
दिनहरू यस्तै हो, वैदेशिक जीवनमा कहिले के कहिले के।
लामो समय विदेश बस्नुभयो?
हजुर।
कति भयो?
भयो अहिले 26 वर्ष लाग्यो।
तपाईँको जन्म कहाँ हो?
बागलुङमा।
तपाईँको बाल्यकाल?
बाल्यकाल पनि बागलुङमै बित्यो।
कुन ठाउँमा?
बागलुङ दमेकको रीति भन्ने।
त्यो गाउँलाई सम्झिँदा र तपाईँको विदेशको बसाइलाई सम्झिँदा कस्तो लाग्छ?
विदेशको बसाइ अलि होला, केही सोफिस्टिकेटेड होला, तर जुन गाउँमा जन्मियो त्यो गाउँलाई सम्झिँदाखेरि त्यो जुन त्यो गाउँको भावना छ त्यो भावना कहीँ गए पनि बिर्सिन सकिँदैन,
बिर्सिन सकिँदैन
सकिँदैन।
तपाईँलाई माया बागलुङको लाग्छ अथवा त्यो तपाईँ जहाँ जन्मिनु त्यो ठाउँको लाग्छ कि यो गैँडाकोटको लाग्छ कि त्यो विदेशमा बस्दाखेरिको त्यो विदेशको माया लाग्छ?
सबभन्दा पहिला माया मलाई त्यही जन्मस्थानकै लाग्छ। कहिले काहीँ म विदेशमा पनि म आफूलाई बागलुङै भनेर चिनाउँछु।
किन छोडेर तपाईँ विदेश जानु?
परिस्थिति भनौँ या बाध्यता भनौँ, त्योलाई छोडेर अब मेरो दाजु पनि विदेश जानुभएको थियो। दाजु विदेश गइसकेपछि मलाई पनि होइन विदेश जाउँ भन्ने एउटा भावना आयो।
लहर चल्यो?
लहर चल्यो।
कुन देश जानुभयो सुरुवातमा?
सुरुवातमा म जर्मनी।
त्यसपछि?
सुरु लगभग 2049 साल फागुनमा म जर्मनी गएँ र 2058 सालमा म नेपाल फर्केँ।
त्यसपछि?
1958 सालमा नेपाल फर्किसकेपछि लगभग 1 वर्षमा मैले यहाँ गैँडाकोटमा गैँडाकोटको नगरपालिका नजिकै वार्ड नम्बर 5 घर बनाएँ बस्नको लागि। त्यसपछि 1 वर्षपछि फेरि म पोर्चुगलमा गएँ। त्यस्तै सन् 2000 म पोर्चुगलमा पुगेँ।
2000 पोर्चुगल जानुभयो, त्यसपछि के गर्नुभयो पोर्चुगलमा?
पोर्चुगलमा गएर सबभन्दा पहिला म रेस्टुरेन्टमा काम गरेँ।
काम गर्नुभयो? कामदार हुनुभयो?
कामदार गरेँ।
कति वर्ष?
म 1 महिना जति एउटा रेस्टुरेन्टमा काम गरेँ।
अनि त्यसपछि?
त्यसपछि लगभग 2 वर्ष अर्को रेस्टुरेन्टमा काम गरेँ कामदारकै रूपमा।
3 वर्ष काम गरेँ।
त्यसपछि 2002 म लगायत मेरो भाइ नानसापट लगायत दुईजना दाजुभाइ भएर एउटा सानो रेस्टुरेन्टबाट सुरुवात गरेँ।
रेस्टुरेन्ट सुरु गर्नुभयो तपाईँले पोर्चुगलमा?
पोर्चुगलमा।
अहिले पनि छ?
अहिले पनि छ।
अनि गैँडाकोट फन पार्कले खोलिराख्नु भएको छ नेपालमा?
नेपालमा।
कसरी समायोजन गर्नुभएको छ उहाँको कारोबार, पोर्चुगलको कारोबार र गैँडाकोटको कारोबार?
गैँडाकोटको फन पार्क लगानी गरियो, यसलाई बनाउने एउटा सोच गरियो। त्यो सोच गरिसकेपछि भाइ पोर्चुगलको बसाइ छोडेर अहिले यहीँ आएको छ।
ए, हामीले यति बेला गैँडाकोट फन पार्क हेर्दाखेरि संरचना के कतिमा बनाउनु भयो त, अब त्यसको खर्चको आकलन र यो जग्गाको आकलन गर्दाखेरि कति जति खर्च लाग्यो होला?
भाइले गरेको छ, यसलाई गरेको छ, ठ्याक्कै यकिन खर्च यति होइन, अब 5 करोड लगभग भयो होला जग्गा बाहेक।
लक्ष्मीजी, तपाईँ लामो समय विदेश बस्नुभयो, विदेशको बसाइ कस्तो हुन रहेछ?
खै के भन, अब विदेशको बसाइ त केही न केही पीडादायी हुन्छ।
पीडादायी हुन्छ
विदेशको बसाइ, पीडादायी हुन्छ परिवार, आफन्त, साथीभाइ र जुन माया यो ठाउँबाट छ त्यो विदेशमा छैन।
जीवनको पाटामा सुख दुःख भन्ने कुरो जसका पनि हुने
हुन्छ।
तपाईँको जीवनमा सबैभन्दा तपाईँलाई विदेशको भूमिमा आँसु नै झर्ने गरी त्यस्तो पिर परेका समयहरू छन् तपाईँसँग, अनुभवहरू छन्?
विदेशको भूमिमा म रहेको बेलामा विदेशमा काम गर्दै थिएँ म।
कुन देशमा?
पोर्चुगल।
पोर्चुगलमै?
पोर्चुगलमा त्यस्तो अप्ठ्यारो स्थिति मैले पाइनँ। तर त्यहाँभन्दा पहिला जब म जर्मनीमा काम गर्थेँ, जर्मनीमा भाषा सबभन्दा समस्या थियो, भाषाको ज्ञान थिएन। भाषाको अभावले गर्दाखेरि कहिलेकाहीँ जस्तै कुनै ठाउँमा काम गरियो भने त्यसमा पनि कामबाट पनि छुट्नुपर्ने सम्भावना थियो, भनेपछि काम छोड्नु परेको थियो विदेशमा। त्यो बेला मलाई अलिकति नराम्रो लाग्यो।
कहिलेकाहीँ खाना पनि समस्या भयो?
खाना समस्या त भएन, तर जसरी यहाँ हाम्रो जसरी हामी खाने गरिन्छ त्यो समय कहिलेकाहीँ मिल्दैन।
तपाईँ विदेशमा अहिले पोर्चुगलमा हुँदै गर्दा नेपालीहरूलाई सहयोग गर्ने अथवा अहिले त तपाईँ सम्पन्न भइसक्नु भएको छ, त्यहाँ पनि एउटा रेस्टुरेन्ट चलाउनु भएको छ, आफ्नो देशमा पनि राम्रै व्यवसाय गर्दै हुनुहुन्छ, त्यहाँका जुन नेपालीहरू पैसा कमाउनु भनेर पोर्चुगल जान्छन्, काडको खोजीमा जान्छन्, त्यस्ता व्यक्तिहरूलाई सहयोग तपाईँले गर्नुभएको कुनै क्षण छ?
छ, म जस्तै 2000 सन् 2000 पोर्चुगलमा पुगेँ, त्यसपछि 2003 एउटा हामीले कुनै एउटा नेपाली समाज गठन गरेका थियौँ, त्यसपछि 2000 गएर अवश्य नेपाली सङ्घ भन्ने संस्था गठन भयो, त्यो संस्थामा म सुरुदेखि नै त्यसमा संलग्न छु। त्यति मात्रै नभएर पोर्चुगलमा जति सन् 2006 2012 जति नेपाली दाजुभाइहरू जानुहुन्थ्यो उहाँहरूको फोन नम्बर, उहाँहरूलाई पर्दा आवश्यक पर्दा गर्ने सहयोग र लगभग मैले उहाँहरूको 90% साथीहरूलाई मैले फेस टु फेस चिन्ने गर्दथेँ।
भनेपछि सबैलाई सहयोगको भावना पनि रह्यो र त्यो अनुसार काम गर्नुभयो। अब म तपाईँको बिजनेसतर्फ अथवा भनौँ व्यवसायतर्फ आउन चाहेँ। तपाईँ व्यवसायमा जब पोर्चुगल पुगेर 3 काम गरिसकेपछि आफ्नो व्यवसायमा लाग्नुभयो, करिब करिब 14 तपाईँ आफ्नो 14-15 व्यवसायमा
लाग्नुभयो
र नेपालमा आएर यो फन पार्क बनाउने योजना तपाईँको थियो कि भाइको थियो कि संयुक्त रूपमा थियो?
संयुक्त रूपमा
थियो। कुन उद्देश्यले बनाउन चाहनुभयो यहाँ, के को लागि बनाउनु भयो तपाईँले?
गैराको नगरपालिकामा यो नगरपुरभित्रै एउटा यस्तो खाले कन्सेप्ट भएको थिएन, कुनै पनि यस्तो योजना थिएन। हामीहरू त्यहाँ बस्दाखेरि त्यो ठाउँमा जाँदा स्विमिङ अनि मनोरञ्जन पार्क लगायत रेस्टुरेन्टहरूमा पनि हामी अध्ययन गर्थ्यौँ। त्यो अध्ययनकै सिलसिलामा अब हाम्रो पनि यही गैराको नगरपालिका नजिकै लगभग जग्गा छ, यसमा यो गरौँ न। यो गरिसकेपछि एउटा जिम्मेवार नागरिकको रूपमा राज्यलाई केही गर्नु तिर्न पनि सकिन्छ र यहाँकोलाई अब अहिले यो लगभग मैले बुझेअनुसार यो एउटा आवश्यकता पनि छ भन्ने सोचेर एउटा फन पार्क सबभन्दा पहिला त हामीले एउटा जिम हल र स्विमिङ पुल गरौँ भन्ने सोचाइ थियो। त्यसलाई मोडेर स्विमिङ पुल अनि पार्टी प्यालेस, रेस्टुरेन्ट र केही लजहरू पनि थप्दै जाँदाखेरि यो यसरी थपिएको हो। सबभन्दा सुरुमा फन पार्क र एउटा स्विमिङ पुल बनाउने उद्देश्य थियो।
तपाईँ एउटा विदेशमा बस्नुभएको मान्छे, धेरै विकास पनि देख्नु भएको छ, आफ्नो देश अल्प विकसित छ, विकासको क्रममा छ, यति बेला यस्ता फन पार्कहरू भन्दा कुनै उत्पादनशील उद्योगहरू खोल्न तपाईँको मन किन गएन?
त्यसमा पनि हामी सोचेका छौँ यो फन पार्क अलि केही ठिकै लगानीमा गरेका छौँ र यो लगभग एकल लगानी नै हो। त्यो बाहेक हामीहरू कुनै यस्तो प्रोजेक्ट खोज्दैछौँ, यस्तो भयो भने हामी संयुक्त लगानीमा केही साथीहरू मिलेर सकेसम्म यहीँ
गर्ने
योजना बनाउँदैछौँ।
2 तपाईँ त्यो
यसको यो फन पार्कको लगभग पूर्ण रूपमा भइसकेपछि हामीले अर्को भन्यो भयो, यो एकल थियो जस्तै यसभन्दा पहिला मैले पारि चितवनमा एउटा घर बनाएर अहिले त्यहाँ होटल सञ्चालनमा छ, त्यसपछि दोस्रो प्रोजेक्ट भयो, तेस्रो प्रोजेक्टमा लगभग संयुक्त लगानी गरौँ भन्ने साथीहरूको भएर यहाँ
बाग्लुङमा पनि तपाईँको कृषि फर्म छ?
बाग्लुङमा पनि छ।
त्यही अब यसरी बाग्लुङमा कृषि फर्म छ, यहाँ फन पार्क बनाउनु भयो, अब उद्योगको पनि अपेक्षा हुनसक्छ, त्यसैले गर्दाखेरि तपाईँहरू जस्तो लगानीकर्ताहरू यसमा
उपयुक्त वातावरण मिल्यो भने र यहाँ सबै सहयोग भयो भने सहयोग, फेरि अब हामी गएर अवश्य नेपाली नागरिक हो, त्यसको लागि सरकारले पनि केही सहयोग गर्नुपर्छ। त्यो एउटा वातावरण बन्यो भने हाम्रो सोचाइ छ केही न केही यसमा एउटा उद्योग उत्पादनमूलक उसमा पनि लगानी गर्ने भन्ने
हाम्रो शुभेच्छा पनि के रहेको छ। तपाईँले यदि उत्पादनमूलक गर्नुभयो भने यहीँको कच्चा पदार्थ प्रयोग हुने खालको कारखाना अथवा भनौँ उद्योग चलाउनु भयो भने देशलाई पनि टेवा पुग्ने र यहाँका जनताहरूले पनि रोजगारी त्यो होस्। घरमा को हुनुहुन्छ?
घरमा अहिले लगभग सबै घरका परिवारमा म मात्रै बाहिर छु, त्यसमध्ये यहाँ बुवा आमा हुनुहुन्छ।
तपाईँको संयुक्त परिवार हो?
संयुक्त परिवार हो, भाइ बुहारी छोराछोरी सबै यहाँ हुनुहुन्छ।
टोटल कतिजनाको परिवार छ ठ्याक्कै भन्नु गाह्रो छ?
10
रमाइलो हुन्छ किनभने विदेशमा बस्दै गर्दाखेरि र यहाँको आफ्नो परिवार कहाँ कता छन् भन्ने कुरा पनि खोज्दाखेरि कहिलेकाहीँ त्यो
हाम्रो परिवार 10
हुन्छ। र तपाईँलाई परिवारमा सबभन्दा माया गर्ने मान्छेको
आमा?
तपाईँले?
मैले पनि आमा।
मनमा कुरा राख्नुभयो कि
छैन?
छोराछोरीलाई बढी माया गर्ने छ नि, चलन पनि
स्वाभाविक हो, तर अहिलेसम्म मलाई आमा नै
प्यारो लाग्छ। जीवन सफल भएको अनुभूति गर्नुभएको छ तपाईँले आफ्नो?
पूर्ण सफल भएको अनुभूति छैन,
सफलतातर्फ अगाडि बढेको चाहिँ महसुस भएको छ,
गरेका छौँ हामीले, त्यसमा केही सफल भएको अनुभव।
जीवन सफल बनाउनको लागि एउटा व्यक्तिलाई आफ्नो जीवन सफल बनाउनको लागि, व्यवसाय सफल बनाउनको लागि कसको हात हुँदो रहेछ?
टिमको।
अनि जीवन सफल बनाउनको लागि
सङ्घर्ष?
जीवन के हो त?
जीवन केही पनि होइन।
त्यसो भने हामी किन जिउँछौँ?
यसको उत्तर म आफै पनि खोज्दैछु।
खोज्दै
जीवन केही पनि होइन, जीवन ठुलो सङ्घर्ष पनि हो।
आज तपाईँ एकजना पाहुना भेटिनु भयो, जीवन केही पनि होइन भन्ने। यो जीवन सफल बनाउनको लागि गर्नुपर्ने के रहेछ त?
जीवन सफल बनाउनको लागि एक चित्त भएर, कुनै पनि एउटा उद्देश्य छ भने म त्यो उद्देश्यमा पुग्छु भनेर त्यसलाई अलि सङ्घर्षमा बढी समय दिएर र त्यसैलाई एउटा टार्गेट चाहिँ त्यही त्यसैलाई मात्रै टार्गेट गरेर अगाडि बढ्नुपर्छ।
एउटा कुरा मैले सोच्छु, तपाईँले एकदमै खुलेर भनिदिनु होला, तपाईँको बाल्यकालमा अविस्मरणीय क्षण तपाईँले भुल्नै नसक्ने, या त त्यो तपाईँले गरेको उटुङ्गिया काम होस्, या भनौँ तपाईँले गरेको राम्रो काम होस् या नराम्रो काम होस्, एउटा बताइदिनुहोस्।
दुई तिनजना साथीहरू थियौँ, एकजना रत्न सापकोटा, अहिले उहाँ नर्वे हुनुहुन्छ, अनि एकजना मेरो बहिनी थिइन् यही जमुना रिजाल, बारीमा पहिरो भएछ हामी हिँड्ने
बाटोमा
अनि त्यो बाटो चाहिँ घुमाएर अलिकति भित्रबाट घुम्नु पर्ने भएछ बाटोको, अलिक कालो हुन्छ नि,
कालो बाटो,
कालो बाटो, अनि त्यो कालो बाटो हिँड्दाखेरि हामीलाई के भयो भने यो घुमेर हिँड्नु पऱ्यो भनेर हामीले एकजना मेरै साथीको जग्गाको कोदो थियो त्यसमा रोपेको फलेको थियो टलुङ्गो, हामीले खुरु खुरु काटेर त्यसलाई फालेर हामीले बाटो पऱ्यो। त्यो गरिसक्दाखेरि
त्यो कसको भने नि याद छ?
आच्छा, रामचन्द्र सापकोटा भने मेरै आफ्नै साथी हो, हामी सँगै स्कुल जान्थ्यौँ, उहाँको हामी काटेर फालियो त्यहाँबाट बाटो बनायो। त्यो पछि थाहा भइसकेपछि घरमा अब बुवा आमाले साह्रै गाली गर्नुभयो, अझै पनि म कहिलेकाहीँसम्म त्यो बाटो हिँडेँ भने त्यो बारीमा त म पहिलोचोटि त्यही सम्झन्छु, हामीले यहाँबाट कोदो काटेर बाटो बनाएको थियौँ।
भनेपछि तपाईँलाई त सानोमा नै समाजसेवा गर्नुपर्छ, बाटोघाटो बनाउनुपर्छ भनेर चेतना पसिसकेको रहेछ
है? त्यो पसेर हो या आफूलाई अप्ठ्यारो हो भनेर त्यो बुझ्नु।
अब अन्त्यमा जो व्यवसायतर्फ अगाडि बढ्दै हुनुहुन्छ र नेपालको परिस्थितिमा कस्तो खालका उद्योगहरू सानो लगानीमा ठुला कामहरू गर्न सकिने सम्भावनाहरू के छन्, अलिकति तपाईँले बुझ्नु भएको छ भने बताइदिनुहोस् न।
या अहिले जति पनि हामीले सामानहरू प्रयोग गर्छौँ, लगभग हाम्रोमा कुनै पनि त्यति उत्पादन छैन, त्यसो हुँदाखेरि सबैभन्दा सानो थोरै लगानीमा विभिन्न सामानहरू हामी यहाँ उत्पादन गर्न सकिन्छ।
जस्तै
अब टोइलेट पेपरहरू, नेपकिन पेपरहरू जुन हामी प्रयोग गर्छौँ र अब अहिले त यो नभई नहुने छ, पहिला यो त आवश्यक थिएन, ती पेपरहरू त्यति यहाँ पनि पाइएछन्, त्यति गुणस्तरीय छ जस्तो मलाई लाग्दैन। अब सानो लगानीमा त्यो उत्पादन गर्न सकिन्छ,
5-7 लाख रुपियाँ लगानी छ त्यति आफूसँग छ भने उनीहरू एउटा व्यवसायी बन्न खोज्यो भने त्यस्तो खालको कुनै व्यवसाय तपाईँको मनमा छ भने भनिदिनुहोस् न।
त्यस्तै व्यवसाय त 5-7 लाख रुपियाँमा के होला त्यो त त्यति मैले पनि सोचेको छैन, पक्कै पनि छ अब साना उद्योगहरू जुन अब पहिला सुरुमा भएर पनि अहिले बन्द छन्।
अन्त्यमा के भन्नु छ?
विजय एफएम 101.6 सुनिरहनु भएको छ, उहाँहरू सम्पूर्णलाई अब अहिले मैले आफैले सुनेको छु, दलालहरूबाट एजेन्टहरूबाट 20-22 लाख रुपियाँ तिरेर आयौँ भनेर मैसँग साथीहरू पुग्नुभएको छ, कृपया त्यो 20 लाख रुपियाँ लगानी गरेर जान भन्दा त्यो लगानी चाहिँ यहीँ गर्नुहोस् र त्यसबाट केही उत्पादन गर्नुहोस्, तपाईँलाई रोजगारी मिल्छ, तपाईँलाई 1-2 जना अरूलाई पनि रोजगारी मिल्ने होस्।
आजका अतिथि हुनुहुन्थ्यो गैंडाकोट फन पार्कका प्रोप्राइटर लक्ष्मी प्रसाद सापकोटा, भोलि फेरि अर्का नयाँ अतिथिको साथमा उपस्थित हुनेछु। प्रविधिका मित्र गगन गिरीलाई धन्यवाद, राजेन्द्र पौडेल बिदा हुन्छु, नमस्कार।